यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अर्का अध्यक्ष प्रचण्डको प्रस्तावको खण्डन सहितको 53 बुँदे लिखित प्रस्ताव पेश। अध्यक्ष प्रचण्डको प्रस्तावमा व्यक्तिगत असन्तुष्टि, कुण्ठा र स्वार्थ लुकेको प्रधानमन्त्री ओलीको प्रतिक्रिया। अध्यक्ष प्रचण्डको प्रस्ताव बैठकबाट खारेज गरी पार्टीलाई गत भदौ 26 गतेको स्थायी कमिटिले निर्माण गरेको सहज अवस्थामा फर्काउन सचिवालय समक्ष प्रधानमन्त्री ओलीको माग। चीनका रक्षा मन्त्री वेई फेङ हो नेपालको एक दिने भ्रमणका लागि आज काठमाडौँ आउनुहुँदै नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्वाचित र इरानद्वारा आफ्नो आणविक वैज्ञानिकको हत्या इजरायलले गराएको आरोप। नेपाल कम्युनिष्ट पार्टी नेकपाको हिजो बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो लिखित प्रस्ताव पेश गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस अगाडिको बैठकमा पेश गर्नुभएको प्रस्तावको जवाफमा आफ्नो प्रस्ताव पेश गर्नुभएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। दुवै अध्यक्षका तर्फबाट पेश भएका प्रस्ताव तथा अन्य सन्दर्भ सामग्री समेतको अध्ययन गरी सचिवालयको आगामी बैठक मंगिर 16 गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराईमा बस्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो।
आजको हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठकमा यस अघिको बैठकमा तय भए अनुसार नै अध्यक्ष कमरेड केपी शर्मा ओलीले आफ्नो विचार लिखित रूपमा प्रस्तुत गर्नुभएको छ र उहाँले प्रस्तुत गर्नुभएको लिखित विचार प्रस्ताव वा दस्तावेजलाई पनि अध्ययन गर्न सचिवालयको सदस्य कमरेडहरूलाई समय दिइएको छ र अध्यक्ष कमरेड केपी ओलीद्वारा प्रस्तुत उक्त प्रस्ताव समेतको अध्ययन गरेर यस बीचमा आवश्यक छलफल र गृह कार्य पनि गरेर फेरि सचिवालयको बैठक 16 गते 1 बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराईमा बस्ने गरी तय भएको छ।
हिजोको बैठकमा प्रधानमन्त्री ओलीले पेश गर्नुभएको 53 बुँदे प्रस्तावमा सरकार तथा पार्टी सञ्चालनका सम्बन्धमा यस अगाडिको सचिवालय बैठकमा उठेका प्रश्नहरूको जवाब दिनुभएको छ। अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डले पेश गर्नुभएको प्रस्तावमा व्यक्तिगत असन्तुष्टि, कुण्ठा र स्वार्थ लुकेका कृत्रिम आरोप मात्रै भएकाले प्रथम दृष्टिमै खारेज योग्य रहेको बताउनुभयो। अध्यक्ष प्रचण्डले आफूमाथि लगाउनुभएका आरोपहरू आत्मालोचना गरेर मात्र उम्कन मिल्ने खालका नरहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले आरोपहरू पुष्टि गरी राज्यको कानून तथा पार्टी विधान अनुसार कार्यवाही गर्न वा आफ्नै सहयोद्धामाथि लगाएका निराधार आरोपप्रति जवाबदेही बन्न चुनौती समेत दिनुभयो। पार्टी कमिटिका बैठकहरू नकारात्मक कुरामा मात्रै केन्द्रित रहँदा कानूनी रूपमा एउटै पार्टी भए पनि भावनात्मक रूपमा विभाजित देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले पार्टीभित्रका बहसलाई स्वस्थ र मर्यादित बनाई पार्टी एकतालाई बलियो बनाउन समेत आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावलाई बैठकबाट खारेज गरी पार्टीलाई गत भदौ 26 गतेको स्थायी कमिटिले निर्माण गरेको सहज अवस्थामा फर्काउन सचिवालय समक्ष माग पनि गर्नुभएको छ। आफूमा विचार, आचरण र आदर्शमा कुनै विचलन आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले पार्टीका सबै सदस्यको साथ र सहयोगबाट नयाँ पुस्तालाई एकीकृत, जीवन्त र वैज्ञानिक रूपमा स्पष्ट पार्टी हस्तान्तरण गरी अवकाश लिने आफ्नो इच्छा रहेको समेत प्रतिवेदनमा उल्लेख गर्नुभएको छ। महाधिवेशनको आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने प्रमुख अभिभारा भएका अन्तरिम कमिटीहरूलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो नबनाई पार्टीलाई विधान र नियमावली अनुसार चल्ने वातावरण बनाउन र 3 महिनाभित्र सक्ने भनिएको संगठनात्मक एकीकरणको काम सम्पन्न गर्ने दिशामा केन्द्रित गर्न प्रधानमन्त्री ओलीले प्रतिवेदन मार्फत आग्रह गर्नुभएको छ। चीनका रक्षा मन्त्री वेई फेङ हो नेपालको एक दिने भ्रमणमा आज काठमाडौँ आउनुहुने भएको छ। भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट तथा प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उहाँ आज साँझ नै फर्कनुहुने मन्त्रालयले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्वाचित हुनुभएको छ। गैराती अबेर सम्पन्न मतगणनामा किशोर प्रधानलाई पछि पार्दै ढकाल निर्वाचित हुनुभएको हो। त्यसै गरी जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फ अञ्जन श्रेष्ठ र एसोसिएटतर्फ रामचन्द्र संघाई विजयी हुनुभएको छ। मतदान भएका सबै पदहरूको परिणाम आएको निर्वाचन समितिले जनाएको छ। संघीय संसद र प्रदेश सभा सञ्चालन सम्बन्धी दुई दिने अनुभव आदान प्रदान एवं अन्तर्क्रिया कार्यक्रम नौ बुधे निष्कर्ष सार्वजनिक गर्दै हिजो सम्पन्न भएको छ। संघीय संसद सचिवालयको आयोजनामा बानेश्वर स्थित संसद भवनमा भएको कार्यक्रमले संसदीय अभ्यास र यसअघिका अन्तर्क्रिया कार्यक्रमको समीक्षा, आपसी समन्वय र सहकार्यलाई जोड़ दिँदै कार्यक्रम सम्पन्न भएको हो। अन्तर्क्रिया कार्यक्रमले संघीय संसद र प्रदेश सभालाई जीवन्त र जनमुखी बनाउने ऐक्यबद्धता जनाउनुका साथै कोरोना महामारीका बीचमा संघीय संसद र प्रदेश सभा सञ्चालन गर्नुपर्ने भएकाले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै सभा सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ। वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा सड़क, शिक्षा, पुल र विद्युत सेवाको विस्तारमा उल्लेख्य प्रगति भएको बताउनु भएको छ। जाजरकोटको नलगाड नगरपालिकाको दल्लीमा 1500 नगर अस्पताल शिलान्यास गर्नुहुँदै मन्त्री बस्नेतले 1417 मेगावाट क्षमताको नलगाड जल विद्युत आयोजनाको काम अहिले सन्तोषजनक रहेको बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरूचाउने सलबलाउन थालेको बताउनु भएको छ। झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले सन् 2021 आन्तरिक पर्यटन वर्षका रूपमा अघि बढ़ाउने योजना रहेको पनि बताउनुभयो। उहाँले कोरोना महामारीको संकटबाट गुज्रिएको नेपाली पर्यटन क्षेत्र अब अगाडि बढ़न थालेको उल्लेख गर्नुभयो। हिजो देशभर कोरोना भाइरसबाट थप 1380 जना संक्रमित भएका छन्। देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा 9338 पीसीआर परीक्षण गर्दा 834 पुरूष र 546 महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने कुल संख्या 230723 पुगेको मन्त्रालयले जनाएको छ। यस्तै हिजो देशभर 18083 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्, जसमध्ये 12546 जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी 5537 जना विभिन्न संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको संक्रमणबाट हिजो 515 जना निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुने संख्या 211186 पुगेको छ। संक्रमण निको हुने दर 91.5% रहेको छ। कोरोना संक्रमणका कारण हिजो थप 19 जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने कुल संख्या 1454 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण बन्द रहेको पर्वतीय उडान शुरू भएको छ। निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले करिब 8 महिनापछि हिजोदेखि पर्वतीय उडान शुरू गरेको हो। बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने मेला यो वर्ष नहुने भएको छ। कोरोना भाइरसको जोखिम कायमै रहेकाले मेलौली नगरपालिकाले सूचना जारी गर्दै मंगिर 14 र 15 गते मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा नित्य पूजा मात्रै गर्न दिने निर्णय गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
नमस्ते भाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा खसेर दुईजनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर 2 महुलियामा स्थानीय सरस्वती भट्टको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा खसेर दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका 18 40 वर्षीय घुमन डगौरा र बेलौरी घर भई भीमदत्त नगरपालिका 4 बस्ने 35 वर्षीय गणेश राणा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताउनुभयो। सप्तरीको अग्निसायर कृष्ण सवरण गाउँपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू आजदेखि सञ्चालनमा आएका छन्। कोरोना संक्रमणका कारण गत चैत महिनादेखि बन्द रहेका विद्यालयको शैक्षिक सत्र खेर जान नदिन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गर्न लागि शिक्षा शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो। त्यसै गरी कञ्चनरूप नगरपालिकाले पनि आजबाटै 5 कक्षाभन्दा माथिका कक्षाहरू सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री कार्यालयका विकास व्यवस्थापन विज्ञ लगायतको 9 सदस्यीय टोलीले बर्दिया जिल्लास्थित कर्णाली नदी व्यवस्थापन आयोजनाको हिजो स्थलगत अनुगमन गरेको छ। टोलीले बर्दिया कैलाली जोड्ने सत्तीघाट पुल, राजापुर क्षेत्रको तिघ्रा र तिउनी लगायत बाढ़ीले कटान गरेका र जोखिममा रहेका स्थानहरूको स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा प्रधानमन्त्री कार्यालयका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले बर्दिया जिल्लाका नदी कटान हुने क्षेत्र तथा जोखिममा रहेको कर्णाली राजापुर क्षेत्रका बारेमा माथिल्लो तहमा छलफल गरी योजना बनाएर काम गर्ने बताउनुभयो। प्रदेश नम्बर एकका स्थानीय तहहरूमा आधारभूत अस्पताल सञ्चालनमा ल्याइने भएको छ। स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका 86 पालिकाहरूमा प्रदेश सरकारले आधारभूत अस्पताल सञ्चालन गर्न लागेको हो। विराटनगरबाट कुमोद अधिकारीको रिपोर्ट।
प्रदेश नम्बर एकका 86 पालिकामा अस्पताल सञ्चालन हुने भएको छ। अस्पताल नभएका तथा स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका पालिकाहरूमा सरकारले आधारभूत अस्पताल सञ्चालन गर्न लागेको हो। मंगसिर 15 गतेबाट अस्पताल सञ्चालन ल्याउने तयारी भइरहेको प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो।
स्थानीय परिवेश र आवश्यकतालाई हेरिकन कुनै पालिकामा 5 बेड, कुनैमा 10 बेड र कुनैमा 15 बेड सम्मको अस्पतालको हामीले सिफारिस गरेका थियौं। सिफारिश मुताबिक नै संघीय सरकारबाट कार्यक्रम स्वीकृत भएर आइसकेको छ, बजेट समेत आइसकेको छ। सबै पालिका लेभलका अस्पतालहरूको एकै दिन उद्घाटन गर्ने गरी काम भइरहेको छ।
संविधान अनुसार सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउन पनि प्रत्येक पालिकामा अस्पताल आवश्यक रहेको मन्त्री घिमिरेले बताउनुभयो।
संविधानले चाहिँ आधारभूत स्वास्थ्य सेवाको जिम्मेवारी पालिकालाई दियो, भनेपछि एउटा गाउँपालिका या नगरपालिकामा न्यूनतम आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुनु पर्यो भन्ने संविधानको भावना र मर्मलाई कार्यान्वयन गर्ने उद्देश्यबाट हामीले यो काम गरिरहेका छौँ।
जनसंख्या तथा भूगोलको आधारमा अस्पतालमा बेड संख्या निर्धारण गरिएको छ। यसरी अस्पताल सञ्चालनमा आउने भएपछि उपचार सेवा सहज हुने सर्वसाधारणहरू बताउँदछन्।
धेरै मान्छे दुखीहरू छ, टाढा छ, ठाउँमा हस्पिटल छैन, पैसा भएर पनि उपचार छैन, खोलेपछि धेरै राम्रो हो, सबै मान्छेलाई राहत भेट्यो, उपचार पायो।
सञ्चालनमा आउन लागेको ती आधारभूत अस्पताल सबै प्रकारका बिरामीहरूको उपचार हुने जनाइएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
विराटनगरबाट रुकुम पश्चिमतर्फ लागौं। रुकुम पश्चिममा अदुवा खेतीतर्फ किसानहरूको आकर्षण बढ़ेको छ। अन्नबाली भन्दा अदुवा खेतीबाट राम्रो आमदानी हुन थालेपछि पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाका किसानहरू अदुवा खेतीमा जोड़ दिन थालेका छन्। रुकुम पश्चिमबाट मेघराज खड्काको रिपोर्ट।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका किसानले वर्षेनी अदुवा खेती गर्दै आएका छन्। अदुवा उत्पादनका लागि पकेट क्षेत्रका रूपमा चिनिएको त्रिवेणीमा यस वर्ष पनि किसानको पाखो र खेतबारीमा लगाएको अदुवा फस्टाएको छ। अदुवा खेतीमा गहुँ तथा मकै बाली जस्तो धेरै दुःख नहुने भएकोले यसबाट गाउँमै राम्रो आमदानी गर्न सकिने स्थानीय किसान रोशन ओलीको भनाइ छ।
राम्रै छ आमदानी, जस्तो पनि हुने, धेरै दुःख पनि गर्नु परेन, झारहरू उखेल्दै फालिदिने, सजिलै गर्न सकिने खेती हो यो।
त्रिवेणीको दहबाङमा यस वर्ष अदुवा प्रशोधन केन्द्र समेत निर्माण भएकोले यहाँका किसानमा थप उत्साह समेत बढेको छ। किसानले वर्षेनी उत्पादन गरेको अदुवा निर्यातमा बिचौलियाका कारण बजार भावमा समस्या देखिएकोले गाउँपालिकाले नै 10 अदुवा किसानलाई लक्षित गरी यस वर्ष अदुवा प्रशोधन केन्द्र स्थापना गरेको हो। गाउँपालिकाका अध्यक्ष झक्कु प्रसाद घर्तीले अदुवा प्रशोधन मेसिन केही महिना भित्रै आउने र त्यसपछि अदुवा प्रशोधनको काम शुरू हुने बताउनुभयो।
ड्राई मेसिन हामीलाई आवश्यक हो र त्यो मेसिन हामीसँग अहिले प्राप्त छैन, प्रदेश सरकारसँग अनुरोध गरिसकेका छौँ।
अदुवा प्रशोधन केन्द्रमा गाउँपालिकाका 3,565 घरधुरी लाभान्वित हुनेछन्। विशेष गरी त्रिवेणी गाउँपालिकाको मुरु, खारा र पेउगाका किसानले खेतबारीमा वर्षेनी 4 टन भन्दा बढी अदुवा उत्पादन गर्दै आएका छन्। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
बैतडीको दशरथचन्द नगरपालिका क्षेत्रमा 10 दिनका लागि लकडाउन घोषणा गरिएको छ। नगरपालिका क्षेत्रमा 18 सक्रिय संक्रमित रहेका र नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ़दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो। अभिनव साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै आएको हरि अभिनव पुरस्कार यस वर्ष सुदर्शन श्रेष्ठलाई प्रदान गरिएको छ। साहित्य तथा चलचित्र क्षेत्रमा गर्नुभएको योगदान मार्फत उहाँलाई 30,000 रूपियाँ राशिको पुरस्कार प्रदान गरिएको हो। काठमाडौँको जोरपाटीमा हिजो आयोजित कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले श्रेष्ठलाई पुरस्कृत गर्नुभयो। अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री फुयालले कला र संस्कृतिको विकास बिना समृद्ध समाजको कल्पना गर्न नसकिने बताउनुभयो।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मंजूरी नलि यौनजन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मंजूरीलाई मंजूरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मंजूरी लिए करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्म कैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जो सुकैले तुरन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने संख्या 6,25,62,000 नागेको छ। 4,31,88,000 भन्दा बढ़ीमा संक्रमण निको भएको जनाइएको छ। विश्वभर 14,58,000 भन्दा बढ़ीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने 1,79,19,000 भन्दा बढ़ी सक्रिय संक्रमित रहेका छन्। गत 24 घण्टामा सबैभन्दा बढ़ी अमेरिकामा 1,40,000 भन्दा बढ़ी कोरोना संक्रमित थपिएका छन्। भारतमा गत 24 घण्टामा 39,500 भन्दा बढ़ी संक्रमित थपिएका छन्। ब्राजिलमा 51,900 भन्दा बढ़ी संक्रमित थपिएका छन्। युरोपेली मुलुक मध्ये सबैभन्दा बढ़ी रसियामा 27,100 संक्रमित गत 24 घण्टामा थपिएका छन् भने इटलीमा 26,323 र बेलायतमा 15,800 भन्दा बढ़ी संक्रमित थपिएको जनाइएको छ। इरानका राष्ट्रपति हसन रूहानीले आफ्ना आणविक वैज्ञानिक मोहम्मद फाकरी जाहिदको हत्याको आरोप इजरायलमाथि लगाउँदै उनको हत्याले इरानको आणविक कार्यक्रमलाई प्रभाव नपार्ने बताउनु भएको छ। राष्ट्रपति रूहानीले सो हत्याको इरानले बदला लिए छाड्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले जनाएको छ। इरानका वरिष्ठ आणविक वैज्ञानिक मोहसेन फाकरी जाहिदको तेहरानको पूर्वपट्टि एफसार शहरमा बन्दुकधारीले कारमा आक्रमण गर्दा अस्ति मृत्यु भएको थियो। इरानको विदेश मन्त्रालयले हत्याको निन्दा गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गरेको छ। यमनको सरकार पक्ष सैनिक र हुथी विद्रोही बीच झडप हुँदा कम्तीमा 13 जनाको मृत्यु भएको सैनिक स्रोतले पुष्टि गरेको छ। अभियान प्रान्तमा भएको उक्त भिडन्तमा सरकारी सैनिक र दक्षिणी क्षेत्रलाई स्वतन्त्र बनाउने माग गर्दै आएको साउदर्न ट्रान्जिसनल काउन्सिल एसटीसी समूह बीच भएको झडपमा कम्तीमा 8 विद्रोही सैन्य लड़ाकु र 5 सरकारी सैनिक अधिकारीको मृत्यु भएको सेनाले पुष्टि गरेको छ। एसटीसीले पनि आफ्ना तर्फका 8 लड़ाकुको मृत्यु भएको पुष्टि गरेको छ। इथियोपियाको द्वन्द्वग्रस्त टाइग्रीबाट सुडान गएका शरणार्थीको व्यवस्थापनका लागि 15 करोड़ अमेरिकी डलर आवश्यक परेको राष्ट्रसंघका शरणार्थी मामिला प्रमुखले बताएका छन्। इथियोपियाको संघीय बल तथा यस क्षेत्रको सत्तासीन दलबीच नोभेम्बर 4 शुरू भएको द्वन्द्वका कारण 3 हप्तामा कम्तीमा 43,000 शरणार्थी सुडान पुगेका छन्। इथियोपियाको अति गरीब क्षेत्र टाइग्रीमा लगातार भिडन्त भइरहेका र झडपका कारण हजारौं इथियोपियाली नागरिक सुडान प्रवेश गरेका हुन्। राष्ट्रसंघका शरणार्थी मामिला उच्च आयुक्तले इथियोपिया सुडान सीमा क्षेत्रबाट कम्तीमा 80 किलोमिटर टाढा रहेको शिविरमा शरणार्थीको भीड़ लाग्दा उनीहरूलाई खाद्यान्न र कपड़ा लगायत अति आवश्यक सामग्रीको व्यवस्थापनका लागि उक्त रकम आवश्यक परेको बताएका छन्। उक्त शिविरतर्फ अहिले पनि 500-600 संख्यामा शरणार्थी अघि बढ़ेको बताइएको छ। अब आर्थिक समाचार।
संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले कृषि र उपभोक्ता बीचको समस्या समाधान गर्ने बताउनु भएको छ। चितवनको भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै कृषि मन्त्री भूषालले कृषि उपजको बजारीकरणमा बिचौलियाको उपस्थितिलाई न्यूनीकरणका लागि काम शुरू भएको बताउनुभयो। नेपालमा कृषि क्षेत्रले फड्को मार्दै गए पनि बिचौलियाका कारण कृषकहरू मारमा परेको र उपभोक्ताले चर्को मूल्यमा कृषि उपज किन्नु परेको उल्लेख गर्दै त्यस समस्याको समाधान गरिने बताउनुभयो। उहाँले कृषि क्षेत्रको विकास र आधुनिकीकरणका लागि सरकारले प्रयास गरिरहेको पनि उल्लेख गर्नुभयो। खानी तथा भूगर्भ विभागले दैलेखमा भइरहेको पेट्रोलियम पदार्थको अन्वेषणको काम आगामी 2021 जनवरीबाट सुचारू गर्ने जनाएको छ। सास्मिक सर्वे मार्फत गरिएको अन्वेषणको अध्ययनको नतिजा चीनबाट आइ नसकेकोले त्यसलाई कुरिरहेको विभागले जनाएको छ। पेट्रोलियम पदार्थको अन्वेषणको लागि नेपाल र चीन सरकार बीच गरिएको सम्झौताको लक्ष्य अनुसार काम नभएकोले संशोधनको लागि समेत तयारी भएको विभागले जनाएको छ। सन् 2019 फेब्रुअरीमा सम्झौता गरी सन् 2022 भित्रै आयोजनाको काम सम्पन्न गर्ने विभागको लक्ष्य थियो। दुई वर्षसम्म सोचे अनुसारको काम नभएपछि सम्झौता संशोधन गर्ने तयारी थालिएको विभागका अन्वेषण अधिकृत डाक्टर गणेशनाथ त्रिपाठीले बताउनुभयो। चिनिया प्राविधिक टोलीको सास्मिक सर्वेको विश्लेषण र अन्वेषण रिपोर्टको आधारमा आगामी ड्रिलिङको काम अगाडि बढाइनेछ। गत वर्षको फागुन 15 गतेपछि पहिलो चरणको काम सकेर चिनिया प्राविधिक टोली चीन फर्किएको थियो। चिनिया टोलीले दैलेखको भैरवी, भगवती माई, ढुङ्गेश्वर गाउँपालिका र नारायण दुल्लु तथा चामुण्डा बिन्द्रा सैनी नगरपालिकाका भूभागलाई आधार मानि पेट्रोलियम अन्वेषणको काम गरेको थियो। कोविड 19 कारण विश्व बजारमा रेमिटेन्स घट्ने अनुमान विपरीत नेपालमा रेमिटेन्सको कारोबार बढेको र रेमिटेन्सका प्रयोगकर्ताको संख्या पनि बढेको सरकारवालाहरूले बताउनु भएको छ। ब्रान्डवर्थ प्रालीको आयोजनामा आयोजित फोन पे डिजिटल इकोनोमी कन्क्लेभ 2020 अन्तर्गत छलफलमा आईएमई ग्रुपका कार्यकारी अधिकृत सुमन पोखरेलले कोविडको समयमा नेपाल फर्किनेहरूले सामान नल्याएर वैधानिक रूपमा पैसा पठाउनु भएकोले महामारीको समयमा पनि रेमिटेन्सको कारोबार उल्लेख्य रूपमा बढेको बताउनुभयो। छलफलमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्माण चौधरीले पछिल्लो समयमा प्रविधिको विकासले डिजिटल रेमिटेन्सको राम्रो वृद्धि भइरहेको भए पनि नेपाल जस्तो मुलुकले डिजिटल रेमिटेन्स एडप्ट गर्न अझै केही वर्ष लाग्ने बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
गत चैत 10 गतेदेखि बन्द भएका रंगशाला तथा खेलकुद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि कास्कीको पोखरा रंगशालामा खेल अभ्यास तथा प्रशिक्षण शुरू भएको छ। कोरोना कहरका कारण 8 महिना बन्द भएको रंगशाला खुलाउन सरकारले निर्देशन दिएपछि खेलकुद शहरको रूपमा स्थापित पोखरामा खेल गतिविधि शुरू भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। सरकारले गत मंगिर 1 पछि खेल गतिविधि शुरू गर्ने निर्णय गरेको थियो। रंगशाला तथा खेलकुद प्रशिक्षण स्थलहरू लामो समयसम्म बन्द हुँदा खेलाड़ी तथा प्रशिक्षक अभ्यासबाट वञ्चित भएका थिए। फुटबल, भलिबल, ब्याडमिन्टन, बास्केटबल, स्क्वास, क्रिकेट, टेनिस, बक्सिङ, कराते लगायतका खेलका खेलाड़ीहरू अभ्यासका लागि रंगशाला आउन थालेको समितिका प्रमुख प्रकाश बरालले बताउनुभयो। प्रमुख बरालले अझै कोरोनाको त्रास कायमै रहेकाले पहिलेको जस्तो अवस्था नरहे पनि विस्तारै सामान्य हुँदै गएको बताउनुभयो। रंगशालामा स्वास्थ्य सुरक्षा मापदण्डको पालनाका लागि सबै खेल संघ, खेलाड़ी तथा प्रशिक्षकलाई आग्रह गरिएको खेलकुद विकास समिति कास्कीले जनाएको छ। यसैबीच पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रंगशालाको काम अन्तिम चरणमा पुगेको छ। फुटबल रंगशालासँगै वैकल्पिक फुटबल मैदान पनि लकडाउनकै अवधिमा निर्माण सम्पन्न गरिएको छ। भलिबल, टेनिस, ब्याडमिन्टन, बास्केटबल र आर्चरी खेलका पूर्वाधार तथा बहुउद्देश्यीय कबड हल रंगशालाभित्र रहेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ। सन्दीपले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका सन्दीपको परीक्षण नतिजा पोजिटिभ आएसँगै सेल्फ आइसोलेसनमा बसेको जानकारी दिएका छन्। उनले आफूलाई सामान्य लक्षण देखिएको बताएका छन्। यसअघि मंगलबार 16 खेलाड़ीको पीसीआर परीक्षण गर्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पोजिटिभ आएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 22 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.8 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 24 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:36 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अर्का अध्यक्ष प्रचण्डको प्रस्तावको खण्डन सहितको 53 बुँदे लिखित प्रस्ताव पेश। अध्यक्ष प्रचण्डको प्रस्तावमा व्यक्तिगत असन्तुष्टि, कुण्ठा र स्वार्थ लुकेको प्रधानमन्त्री ओलीको प्रतिक्रिया। अध्यक्ष प्रचण्डको प्रस्ताव बैठकबाट खारेज गरी पार्टीलाई गत भदौ 26 गतेको स्थायी कमिटिले निर्माण गरेको सहज अवस्थामा फर्काउन सचिवालय समक्ष प्रधानमन्त्री ओलीको माग। चीनका रक्षा मन्त्री वेई फेङ हो नेपालको एक दिने भ्रमण का लागि आज काठमाडौँ आउनुहुँदै। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकाल निर्वाचित र इरानद्वारा आफ्नो आणविक वैज्ञानिकको हत्या इजरायलले गराएको आरोप। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।